समय सन्दर्भ कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र किरण काप्ले। आदरणीय श्रोता, नेपाल विद्युत प्राधिकरणले आज 40 मेगावाट बिजुली बंगलादेश निर्यात गर्दैछ। विद्युत व्यापारको नेपाली इतिहासमा भारतपछि अर्को देश बिजुली पुग्न लागि पहिलो पटक हो। भारतको केन्द्रीय विद्युत नियमन आयोगले नेपालको बिजुली बंगलादेश निर्यात गर्न अनुमति दिएपछि आज मध्याह प्राधिकरणले विद्युत निर्यात गर्नेछ। विद्युत व्यापार गर्ने विषयमा गत असोज 17 गते नेपाल सरकार भारत र बंगलादेशका उच्च अधिकारी बीच त्रिपक्षीय सम्झौता भएको थियो। सम्झौता अनुसार हरेक वर्षको 15 जूनदेखि 15 नोभेम्बरसम्म विद्युत बंगलादेश निर्यात गरिनेछ। नेपाल सरकारले सन् 2035 तय गरेको कार्ययोजनामा 28,500 मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ। त्यसमा 13,000 मेगावाट आन्तरिक खपतमा प्रयोग गर्ने र 15,000 मेगावाट भारत र बंगलादेश निर्यात गर्ने रणनीतिक लक्ष्य निर्धारण गरेको छ। यसै परिवेशमा रहेर आज हामी कुराकानी गर्नेछौ। नेपालको बिजुली विदेश निर्यात भइरहँदा यसले नेपालको ऊर्जा क्षेत्रमा पार्ने प्रभाव कस्तो रहन्छ? विद्युत व्यापारबाट नेपालको आर्थिक विकासमा कस्तो प्रभाव पर्ला? विद्युत व्यापारलाई दिगो बनादिन के कस्ता कुराहरूमा ध्यान दिनु पर्ला? लगायत विविध विषयमा आज हामी कुराकानी गर्नेछौ। यस विषयमा कुराकानी गर्न हामीसँग हुनुहुन्छ जलविद्युत विज्ञ एवं ऊर्जा उद्यमी डाक्टर कृष्ण प्रसाद दुलाल। डाक्टर, स्वागत छ कार्यक्रममा।
हस्, धन्यवाद।
हजुर, आजदेखि बंगलादेश बिजुली निर्यात हुँदैछ, अर्थात तेस्रो देश बिजुली निर्यात हुँदैछ। यसले हाम्रो ऊर्जा क्षेत्रमा दिएको संकेतलाई हेर्दाखेरि कस्तो कसरी लिन सकिन्छ यसलाई?
धन्यवाद। तपाईँले एकदमै समसामयिक विषय र एक किसिमले भन्ने भने यो हाम्रो ऊर्जा क्षेत्रमा यसले कस्तो खालको प्रभाव पार्ला अथवा यसको आउटपुटहरू यसले पछिल्लो चरणमा जाँदा कस्तो खालको नतिजाहरू ल्याउँला भन्ने सन्दर्भमा यो निकै महत्वपूर्ण विषय नै छ। अब आज नोभेम्बर 15 हो, होइन? हामीले गरेको सम्झौता अनुसार, त्रिपक्षीय सम्झौता छ नेपाल भारत र बंगलादेशहरू बीच सम्झौता अनुसार, जुन 15 नोभेम्बर 15 चाहिँ हामीले 40 मेगावाट विद्युत निर्यात गर्ने बंगलादेशलाई भारतीय बाटो हुँदै, र यही बीचमा करिब करिब सम्झौता भएको त आश्विनमा हो जस्तो लाग्छ, र हामी आज अन्तिम दिन भए पनि निर्यात गर्न सफल हुनेछौँ, होइन? अब सुरु भइसकेको छैन, अहिले 12:15 सुरु गर्ने भनेको छ, र रातिको 12 बजीसम्म हुने भयो नोभेम्बर 15 भएकोले, होइन? अब यसले आज यही साल त तात्विक अन्त त केही पनि ल्याएन, तर सांकेतिक रूपमा र जुन हामीले प्राविधिक रूपमा बिजुली चाहिँ एक ठाउँबाट अन्त जहाँ पनि लान सकिन्छ भनेर भने आइरहेका थियौँ, यो चिज चाहिँ प्रुफ भयो, हुन सक्छ भन्ने देखाउने आधार भयो। जुन थ्योरिटिकल कुराहरू थियो यो चाहिँ प्र्याक्टिकल्ली पनि, होइन, प्रयोगमा पनि आउने भयो। यसको महत्व बिस्तारै आउँदै जानेछ। अब एमाउन्टमा, अर्थतन्त्रमा प्रभाव पार्ने विषयहरू अहिले छलफल गर्न त्यति सान्दर्भिक भएन, किनभने आज एक दिनको मात्रै कुरा भयो, होइन? अर्को साल, अर्को सालदेखि यो 1 अरब 20 करोड जतिको कारोबार हुन्छ भनेर जुन आएको छ, त्यो हिसाब किताब अर्को सालदेखि गरौँला, हामीले 5 महिना गर्न पायौँ भने। तर यसको अर्थ चाहिँ के छ भने हाम्रो बजार चाहिँ भारत मात्रै होइन है भन्ने खालको यसले एउटा सन्देश दिन सक्दछ।
अच्छा, यहाँले यो भनिरहँदाखेरि एउटा सांकेतिक रूपमा आज हामी बिजुली बंगलादेश पठाउँदैछौ, एउटा त नेपालको बिजुली भारत मात्र होइन अथवा दोस्रो मुलुक मात्र होइन तेस्रो मुलुकमा पनि जान्छ भने एउटा संकेत दिन खोजेको छ भने, अर्को रूपमा यसलाई हेर्दाखेरि जुन कानूनी अडचनका कुराहरू भोलि हुन सक्छन् कि भन्ने हामीले हिजोको दिनदेखि आजसँग गरिरहेका छौँ, बाटोको कुराहरू, हरेक कुराहरू, यो पनि अब चाहिँ सुल्झियो भन्न खोजेको, यसले संकेत दिन खोजेको हो।
अब यसमा के छ भने तीन देश बीचको एक खालको सहयात्रा चाहिँ जरुरी नै छ।
हजुर,
अब यही सन्दर्भ हेरेर हामी 3-4 महिना पछाडि गयौँ भने के हुन्छ भने हामीले बंगलादेशमा भर्खरै राजनीतिक परिवर्तन भयो,
हजुर,
यसले पनि असर गर्यो। यसलाई अघिल्लो सरकारले सहमति गरेका थियो, होइन? त्यहाँ सरकार परिवर्तन भयो, परिवर्तन भएपछि केही समय अन्यल भयो र के हुन्छ भन्ने कसैले पनि भन्न सक्ने अवस्था रहेन। त्यसपछि अर्को सरकार आयो, तर ऊर्जाको माग त सरकार परिवर्तन भए पनि यथावतै थियो, आवश्यकता त थियो। नयाँ सरकारसँग फेरि वार्ता छलफल चलाउँदा केही समय लियो, तर आवश्यकता उनीहरूको आवश्यकता परिवर्तन भएको थिएन, उनीहरूलाई चाहिएकै छ र नयाँ सरकारले नि पुरानो सरकारकै कार्यक्रमहरूलाई निर्णयहरूलाई पछ्याउँदै आउँदा उनले पनि एग्री गर्यो र जान सक्यो। यसले के बताउँछ भने सरकारहरू बीचमा एउटा राम्रो खालको वातावरण, सहमति, छलफल र सम्बन्ध चाहिँ एक खालको स्मुथ हुन जरुरी छ। यही बीचमा भारतको भूमिका एकदमै महत्वपूर्ण छ। अब न्यूजहरूमा के आइरहेछ भने भारतले अनुमति दिन ढिला गरेकोले ढिला भयो भन्ने कुरा आइरहेछ नि। भारतले अनुमति दिएको भए हामी अलिक अगाडिबाट पनि दिन सक्थ्यौं। नेपाल बंगलादेश बीचमा नयाँ सरकार आए पनि सम्बन्ध र यो विषय एग्री भएको करिब एक महिनाभन्दा अझ बढी भइसकेको छ, होइन? हामी
सक्थ्यौँ,
तर भारतीय सरकारको प्रोसेसमा, प्रक्रियामा ढिला आयो र पनि आज यसले सन्देश चाहिँ दियो, सांकेतिक रूपमा सन्देश दिनेछ र हामी अर्को वर्षको लागि राम्रो तयारी गर्नुपर्छ भन्ने मेरो बुझाइ छ।
हजुर, त्यति मात्र नभएर यो जुन त्रिदेशीय कुरा छ नि, सरकार परिवर्तनका कुराहरू आए, यो बीचमा बंगलादेशमा सरकार परिवर्तनका कुरा आए, होइन? यसले गर्दाखेरि सरकार परिवर्तन हुँदैमा मात्र नहुने रहेछ नि त, परराष्ट्र नीति बोलियो भयो भने त एक किसिमको सम्झौताहरू कार्यान्वयन गर्न सजिलो हुँदो रहेछ, यो सन्देश पनि त दिन खोजेको हो नि।
यो जरुरी हो, तर यसमा हामीले बुझ्नुपर्ने के छ भने सरकारहरू राजनीतिक विषय हुन्।
हजुर,
ऊर्जा भन्ने चिज देशको आवश्यकता हो। यो सरकार जुनै भए पनि ऊर्जा आवश्यकता त छ,
हजुर,
त्यो चिज थपगड हुने भन्ने होइन, होइन? त्यही भएर सरकार परिवर्तनले ढिला हुन सक्छ, केही चिज असहजता होला, केही समय लाग्ला, तर जरुरी भएको चिज जसरी पनि हुनुपर्छ हुन्छ भन्ने कुरा यसले पनि प्रमाणित गरेको छ।
अहिलेको कुरा गर्दाखेरि नेपाल सरकारले सन् 2035 तय गरेको कार्ययोजना अनुसार 28,500 मेगावाट बिजुली उत्पादन गर्ने भन्ने लक्ष्य लिएको छ, होइन? त्यसमा 13,000 मेगावाट आन्तरिक खपतमा प्रयोग गर्ने र 15,000 मेगावाट चाहिँ अन्य देशमा बिक्री गर्ने भन्ने कुरा गरिरहँदाखेरि अहिले पनि नेपालका धेरै ठाउँहरूमा विद्युतीकरण हुन सकेको छैन, विद्युत पुग्न सकेको छैन, भएका विद्युत पुगेका ठाउँहरूमा पनि राम्रोसँग चाहिँ बिजुली सुचारू हुन सकेको छैन, अहिले पनि कहीँ मधुर बल्ने, कहीँ राम्रोसँग नहुने यो कुरा भइरहेको छ। देशमै नभइसकेको अवस्थामा, अझै बाँकी रहेको अवस्थामा हामी विद्युत व्यापारका कुरा गर्दैछौँ, विदेश पठाउने कुरा गर्दैछौँ।
अब यस्तो छ, तपाईँले भन्नुभएको कुरा धेरै हदसम्म सही नै हो। हाम्रो यो जुन विद्युतको प्रसारण संरचना छ,
हजुर,
विद्युतमा अब तीनटा चिज महत्वपूर्ण छन्। एउटा हामी उत्पादन गर्छौँ, त्यसलाई ठूलो भोल्टेज लेभलमा पहिला प्रसारण गर्छौँ अनि सानो भोल्टेज लेभलमा वितरण गर्छौँ।
हजुर,
अब तपाईँले भन्नुभएको कुरा वितरण प्रणाली सुदृढीकरण एउटा जरुरी छ,
हजुर,
अर्को प्रसारण पनि जरुरी छ, किनभने दूर दराजमा आयोजना बन्छन्, दूर दराजमा त्यसको खपत हुने सम्भावनाहरू कम हुन्छ, त्यसलाई हामीले या त उद्योगमा पुर्याउनु पर्यो या त निर्यात गर्ने भने निर्यात पोइन्टसम्म लानु पर्यो, होइन? यसको अर्थ के भने प्रसारण प्रणाली र वितरण प्रणाली सुदृढीकरण हुनुपर्छ, यो काम हुँदै पनि छ। समग्रमा भन्दा के हो भने करिब करिब हाम्रो आन्तरिक माग चाहिँ पूरा हुने हिसाबले पूरा हुने लगभग त्यो लेभलको उत्पादन भइसकेको छ, होइन? तर सँगसँगै के हो भने हाम्रो एउटा यो मौसम सिजनल भेरिएसन भन्छ, होइन? हाम्रो वर्षभरिमा खोलामा पानीको बहावको कारणले गर्दा उत्पादन एकै किसिमको छैन,
हजुर,
यो घटेर जान्छ। जस्तो आज कार्तिकको दिन हो, अब हामी साउन भाद्रभन्दा अहिले कम भयो, अब मङ्सिर पुष माघ फागुन चैत वैशाखसम्म हामी घट्छौँ, जेठसम्म घट्छौँ, असारदेखि फेरि हामी बढ्छौँ। अब हाम्रो सबभन्दा ठूलो चुनौती के हो भने हामी यो सिजनल भेरिएसन, नदीमा पानीको बहाव कम हुने तर मौसम चाहिँ चिसो मौसम हुन्छ, हाम्रो डिमान्ड चाहिँ माग चाहिँ बढी हुन्छ, विद्युत चाहिँ ठ्याक्कै उल्टो छ, उत्पादन कम हुने माग बढी हुने, यो चिजको ब्यालेन्स गर्नलाई हामीले यति बेला अब उत्पादन के अरे निर्यात भन्दा पनि अब हामी आयात सुरु गर्छौँ करिब करिब एक महिना पछिदेखि चाहिँ हाम्रो आफै पुग्दैन। अब यहाँ हामी चुकेको विषय के हो भने हाम्रो योजनामा काहीँ न काहीँ त्रुटि भयो। हामीले यो ऊर्जा सुरक्षा भन्छ, ऊर्जा सुरक्षालाई सम्बोधन गर्ने गरी आयोजनाहरू बनाउन सकेनौ। हामीले एकै खालका मात्रै आयोजना बढी बनायौं, नदीको बहावमा आधारित जसलाई रन अफ रिभर भन्छ, रन अफ रिभर खालका आयोजना मात्रै बनाउनाले हामी यो सिजनल भेरिएसनको अनुसार उत्पादन हुने भएकोले यसले हाम्रो समग्र उत्पादनलाई, समग्र मागलाई सम्बोधन गर्न सकेन, जसले गर्दा हामी कहिले आयात गर्नुपर्ने कहिले निर्यात गर्नुपर्ने समस्यामा पनि छौ। र अर्को कुरा तपाईँले जुन भन्नु सुदृढीकरण वितरण प्रणाली सुदृढीकरण सँगसँगै भइ पनि राखेको छ र यसमा ठूलो धनराशि बजेटको आवश्यक हुनाले सरकारले आफ्नो लेभल आफ्नो हिसाब अनुसार बिस्तारै बिस्तारै गर्दै गइरहेको हुन्छ र मेरो विचारमा यी विषयहरू क्रमिक सुधार हुँदै जान्छन्। तर हामी उत्पादन बढेर गएका छौं। अघि भर्खरै तपाईँले सुरुमा भन्नुभयो 15,000 निर्यातको कार्यक्रम 35,000-28,500 उत्पादन, त्यो उत्पादन गर्दै गयौँ भने हाम्रो खपतको बजार त्यत्रो ठूलो होइन, हाम्रो आन्तरिक बजारले त्यति लिन सक्दैन, हामीले निर्यात गर्न जरुरी नै छ। अब हाम्रो छिमेकमा त्यत्रो ठूलो बजार छ, निर्यात गर्नु पनि जरुरी छ। अब यो कस्तो भने यसलाई ब्यालेन्स गरेर सबै कुरालाई ब्यालेन्स गरेर लिएर जानुपर्ने जरुरी छ। उत्पादन पनि गर्नु पर्यो, वितरण प्रणाली प्रसारण प्रणाली सुदृढीकरण पनि गर्नु पर्यो र सँगसँगै निर्यातलाई पनि बढावा दिएर बढाएर लैजानु पर्यो।
हजुर, हाम्रो आजको अवस्था के हो? हामीलाई कति बिजुली चाहिने हो नेपालको लागि, खपतको लागि, र हामीसँग कति बढी हो या कम हो या अझै पनि त्यसलाई सुधार गर्नुपर्ने?
अब अङ्कमा भन्नुहुन्छ भने आज हाम्रो उत्पादन 3,000-3,200 त्यस्तै छ
है,
तर हाम्रो माग त्यति छैन। हाम्रो माग चाहिँ 2022 मेगावाट पिक लोड अस्ति लक्ष्मी पूजाको दिनलाई मान्ने गर्छौँ हामी, त्यो दिन पनि त्यही 1700-1800 भएको जस्तो कुरा बुझ्छु मैले। अब हाम्रो कस्तो छ भने फिगरमा कागजमा टोटल उत्पादन चाहिँ यति भयो, यति क्षमता यति भयो भने, तर हाम्रो प्रणालीगत अघि मैले कुरा उठाएँ रन अफ रिभर सिस्टम जुन भने नदीको बाबमा आधारित आयोजनाहरू करिब सबै छन् कुलेखानी बाहेक, होइन कुलेखानी चाहिँ 106 मेगावाट चाहिँ हामी पानी भण्डार गरेर राख्न सक्छौँ, त्यसलाई चाहिँ आवश्यकताको बेलामा चलाउन सक्छौँ। यो बाहेक चाहिँ हामी पानी भण्डारण गर्ने आंशिक भण्डारणहरू त छन् केही घण्टालाई, तर पूर्ण रूपमा 24 घण्टा अथवा 2-4 दिन नचलाउने यति बेला मात्रै चलाउने भन्ने किसिमको जलाशयुक्त आयोजना जुन कुलेखानी मात्रै हो त्यस्ता खालका आयोजना छैनन्। त्यस्ता खालका आयोजना नभएको कारणले हाम्रो सबै नदीहरूमा अब पानीको भाव कम भएर जान थालिसक्यो। अहिलेको उत्पादन मलाई लाग्छ के छ भने सबै आयोजनाहरू करिब करिब 70% रेन्जमा आइसके, तल झरिसके।
मतलब यसलाई भण्डारण गर्न सक्ने त्यस्तो प्रविधि छ कि छैन?
अब भण्डारण गर्ने प्रविधि भनेको ठूलो स्केलमा छैन,
होइन
यो ऊर्जा भन्ने चिज कस्तो भने उत्पादन गर्दा सँगसँगै त्यसलाई उपभोग पनि गर्नुपर्ने चिज होइन, इनर्जी चाहिँ डिस्ट्रोय गर्न सकिँदैन, त्यसको फर्महरू मात्रै परिवर्तन गर्न सकिन्छ भनेर हामीले विज्ञानमा पढिराखेको कुरा जुन छ। त्यो कारणले हामीले भण्डारण गर्ने भनेको त ऊर्जा उत्पादन हुनुभन्दा अगाडि पानी भण्डारण गर्ने सिस्टम चाहिँ जलाशयुक्त आयोजना चाहिँ जरुरी छ र त्यस्ता खालका आयोजनाको विकासको गति चाहिँ हामीले सोचेको हामीलाई चाहिएको लेभलमा छैन, एकदम सुस्त छ। एउटा अहिले सेती भन्ने 140 मेगावाटको निर्माणाधीन छ, अब त 2-4 वर्षपछि आउला। बुढी गण्डकी चर्चा भएको धेरै वर्ष भइसक्यो, त्यसको निर्माणको सुरुवात समेत भएको छैन, होइन त्यस्तै अरू पनि जलाशयुक्त आयोजना अध्ययन चाहिँ भएका छन्। निर्माणको चरणमा जान नसकेको कारणले गर्दा हाम्रो सम्पूर्ण प्रणाली चाहिँ माग र उत्पादनको ब्यालेन्स नभएकोले हामी अब आयात गर्नुपर्ने अवस्थामा जान्छौँ यो आउने महिनादेखि।
नेपालले भारत र बङ्गलादेशसँग विद्युत व्यापार सम्झौता गरिसकेको छ र भारतमा योभन्दा अगाडि पनि थियो भने बङ्गलादेशबाट आर्थिक भइरहेको छ। हामी नेपालको आर्थिक विकासका कुरा गर्दछौँ, पर्यटकको सम्भावना बढी छ भन्छौँ, विद्युतबाट नै अथवा ऊर्जाबाट नै हामी चाहिँ समृद्धि हासिल गर्न सक्छौँ भनिरहँदाखेरि तत्काल नेपालबाट चाहिँ समृद्धि अथवा आर्थिक जो गर्न सक्ने सम्भावना कति हुन्छ?
अब यस्तो छ, मेरो बुझाइ चाहिँ के हो भने ऊर्जा निर्यात गरेर चाहिँ समृद्धि त्यति ठूलो कल्पना गर्न सक्ने विषय हो जस्तो लाग्दैन मलाई, किनभने ऊर्जालाई प्रयोग गरेर चाहिँ समृद्धिमा हामी बढी जान सक्छौँ। ऊर्जा चाहिँ आन्तरिक खपत चाहिँ बढाउन जरुरी छ। जस्तो आजको दिनमा हाम्रो जुन ऊर्जाको रूपमा हामी तपाईँ हामीले अहिले पनि घरमा खाना बनाउनको लागि तपाईँले पनि इन्डक्सन सम्पूर्ण रूपमा प्रयोग गर्न सक्नु भएको छैन, मैले पनि सकेको छैन। त्यसको कारण के हो भने त्यही अघि मैले भने वितरण प्रणाली सुदृढ छैन। अब यो सम्पूर्ण रूपमा यति हामीले करिब 1 खरबको ग्यासै आयात गरिरहेछौँ, तेल आयात गरिराखेका छौँ, होइन यो आयातलाई मात्रै हामीले आंशिक रूपमा 50% प्रतिस्थापन गर्यौँ भने विदेश जाने ठूलो रकम त यहीँ बच्छ नि। त्यही भएर समृद्धि त त्यतातिरबाट चाहिँ जाने होला, जस्तो अहिले विद्युतीय गाडीहरू सुरु भएका छन् होइन, त्यस्तै मास ट्रान्सपोर्टमा विद्युतीय वाहनहरू प्रयोग गर्न थाल्यौँ भने आन्तरिक खपत बढेर जान्छ। आन्तरिक खपत बढाउँदा चाहिँ त्यसको अर्थतन्त्रमा त्यसले पार्ने प्रभावहरू धेरै कोणतिरबाट सकारात्मक हुन्छन् होइन, निर्यात गर्दा त हामीले उत्पादन गर्यौं त्यसमा लस छ के छ अनि ऊ गर्दाखेरि त्यसको रिटर्न चाहिँ एकतर्फी रूपमा आयो केही फाइदा यो व्यापार जस्तो मात्रै भयो होइन तर उत्पादन र त्यसलाई प्रयोगको विकल्पहरू हामीले खोज्यौं भने त्यसले चाहिँ हाम्रो अर्थतन्त्रलाई कयौं गुणा र कयौं डाइमेन्सनमा सकारात्मक रूपमा बढाएर लिएर जान्छ।
तर यो भनिरहँदाखेरि हाम्रो ऊर्जा विकासको लक्ष्य छ नि त्यो ठूलो छ उपलब्धि कम छ अब यसलाई हामीले व्यवस्थित गरेर लग्नु पर्ने हुन्छ।
अब ऊर्जा विकासको लक्ष्य चाहिँ तपाईँले भन्नुभयो र यो पोलिसी पेपरहरूमा छलफलहरूमा आएको विषय जुन हामी 35 28,000 मेगावाट भन्यो होइन अब त्यो लक्ष्य त करिब करिब पूरा हुने लक्ष्य नै होइन होइन अब त्यसको लागि हाम्रो होमवर्क हाम्रो काम गराई हाम्रो सबै कुराहरू त्यो अनुसारको छैन हाम्रो स्केल कसरी हामी उत्पादन कसरी बढाइराखेका छौँ वार्षिक कति उत्पादन भइरहेछ यो फिगर हेर्दाखेरि त्यो लक्ष्य प्राप्त हुन सक्दैन त्यो लक्ष्य प्राप्त हुन नसक्नुमा यो काम गर्ने मोडालिटी अथवा हाम्रो सरकारी संयन्त्रहरूको काम गराउन चाहिने पहल मात्रै होइन यसलाई चाहिने अर्थतन्त्र पनि हो। करिब करिब 1 मेगावाट प्रोजेक्ट बनाउन अहिलेको दर रेटमा 20 करोडको हामी अनुमानित लागत निकाल्छौँ अब यो आधारमा भन्ने हो भने त्यो त्यति आयोजना बन्नलाई हामीलाई खरबौं पैसा लाग्छ जुन चाहिँ हाम्रो अहिलेको बजेट 20 खरब भन्दा कम छ। हाम्रो बजेटले मात्रै होइन हामीले कयौं वर्षको बजेटले पनि नभ्याउने जलविद्युतमा मात्रै त्यो चाहिँ हाम्रो आन्तरिक इन्भेस्टमेन्ट लगानीबाट मात्रै सम्भव छैन यसको लागि हामीले बाह्य लगानी ल्याउन जरुरी नै छ विद्युत क्षेत्रमा बाह्य लगानी ल्याउन जरुरी छ तर हामीले बाह्य लगानी ल्याउन पहल गरे पनि वर्षेपछि हामी लगानी सम्मेलनहरू गरिरहेका छौँ तर देखिने गरी लगानी भित्रिन सकेका छैन यसको कारण के हो भनेर सरकारले चुरो कुरामा होमवर्क गर्न जरुरी छ।
अहिले यो सम्बन्धी नीति छ नि हाम्रो विद्युत व्यापार सम्बन्धी अथवा विद्युत अथवा उत्पादन सम्बन्धी जुन नीति हामी निजी क्षेत्रको सहभागिता बढाउनु पर्छ बाह्य चाहिँ लगानी भित्र्याउनु पर्छ भनिरहँदाखेरि धेरै देशहरू अथवा धेरै कम्पनीहरू अथवा निजी क्षेत्रका व्यक्तिहरूसँग पनि आर्थिक हिसाबले उहाँहरू पनि लाउन तयार छन् तर नीतिगत हिसाबले समस्या छ भन्छन् नि हो र
अब यस्तो छ अब हाम्रो
पोलिसीमै कमजोरी हो सच्याउनु पर्ने हो कि
यस्तो छ के छ भने यो जलविद्युतको नीति हामी 49 सालमा आयो होइन प्रजातन्त्र आइसकेपछि आयो र त्यसका नियमावलीहरू आए र एक किसिमले स्वदेशी लगानीकर्ताहरू आकर्षित भएर काम गर्न पनि थाले। आजसम्म आउँदा करिब करिब 30 वर्ष माथि आयौं हामी होइन 30 वर्ष माथि आउँदा तपाईँले हेर्नुभयो भने निजी क्षेत्रको योगदान चाहिँ सरकारी क्षेत्रभन्दा बढेर गइसक्यो त्यही भएर निजी क्षेत्र आकर्षित भएकै हो तर त्यसमा भएका समस्या सम्बोधन गर्नलाई चाहिँ सरकारबाट त्यो लेभलको सकारात्मक पहलहरू भइराखेका छैनन् विगतदेखि नै निजी क्षेत्र संघर्ष गरेर काम चाहिँ गरिराखेका छन् निजी क्षेत्रलाई एक खालको प्रोत्साहन गर्नुपर्ने होइन अब साबासी भनौँ अथवा पोलिसीले अलिकति सपोर्ट गर्ने कुराहरूमा सरकार चुकिरहेछ हाम्रो ब्युरोक्रेसी भनौँ अथवा पोलिटिकल लिडरसिप म्यानेजमेन्ट भनौँ होइन त्यसमा काहीँ न काहीँ समस्या छ हामी काम गर्ने क्रममा अनेकौं समस्या झेल्नु परिरहेछ त्यसमा सहजता सोचे जस्तो छैन।
जस्तै विद्युत ऐन 2049 जारी भइसकेपछि निजी क्षेत्रको पनि प्रवेश भयो र यहाँले भने जस्तै धेरै प्रगति पनि भएको छ यसलाई चाहिँ केही भएको छैन भन्न मिल्न सक्ने अवस्था पनि छैन तुलनात्मक रूपमा चाहिँ अरू क्षेत्रभन्दा यो क्षेत्र बढेको पनि देखिन्छ तर त्यो सँगसँगै झोलामा खोला हाल्ने प्रवृत्ति पनि बढेको थियो त्यसले गर्दाखेरि कहीँ कतै यो विद्युत विकासमा चाहिँ ओठार पारे हो कि
अब यस्तो पनि छ अब कस्तो हो भने हामी उहिलेदेखि हामी भनाइ पनि आयो धान पिस्दा घुन पनि पिसियो भन्छौँ अब पोलिसी खोलिसकेपछि आउने वातावरण ढोका खोलिदिएपछि सबै आउँछन् होइन अब ढोका भित्र आइसकेपछि त्यसलाई फिल्टर गर्ने त्यसलाई फेरि एक किसिमले अर्को ढोकाबाट छिराउने किसिमको कन्ट्रोलिङ गर्ने मेकानिजम पनि सरकारले ल्याउनुपर्छ साँच्चैका डेभलपर भित्र जाउन् अरूहरू त्यही रोक्यौन् भन्ने खालको पोलिसी सरकार ल्याउनुपर्छ होइन। अब यस्तो छ, एकाध कोही न कोही आयो होला नि, अब तिनीहरूले मात्रै यो क्षेत्रलाई प्रभाव पार्ने विषय होइन, तिनीहरू आफै फिल्टर हुँदै जान्छन् र धेरै हदसम्म झोलामा खोला भन्ने अहिले छैन पनि, किनभने त्यो झोलामा खोला बोकिराख्न सम्भवै छैन, किनभने करोडौं करोड लगानी गरेर मान्छेले प्रोजेक्ट नबनाउने हो भने त्यो सधैँ होल्ड गर्न सक्दैन। अब यहाँ कस्तो पनि छ भने सरकारको तर्फबाट गरिने साना कामहरू र पूर्वाधार विकासमा गरिदिने कामहरू पनि समयमा भएका छैनन्, जसले गर्दा आयोजनाहरू सर्वेक्षण अनुमति लिए पनि विकास गर्न नसकेको अवस्था हो। अब भन्नलाई झोलामा खोला भनिन्छ तर त्यो एकदम निर्कुल गरेर फिल्टर गरेर हेर्दै जाने हो भने मेरो विचारमा 95% मान्छे रियलै भेटिन्छन्। अब 5% त जहिले पनि सम्भावनाहरू रहन्छ नै, तिनीहरूलाई त आफै पोलिसीले नै फिल्टर गरेर लानुपर्ने विषय हो।
हजुर, कैयौं महत्वाकांक्षी योजनाहरू चर्चामा आउँछन् विद्युत क्षेत्रका होइन, तर ती कार्यान्वयन हुन सक्दैनन्, बन्न सक्दैनन् होइन, यो अझै पनि तिनीहरूको अन्यलता छ, कहिले बन्छन् भन्ने थाहा छैन। या हाम्रो मैले अगाडि भन्नु नीतिगत अथवा हामीसँग चाहिँ आर्थिक अभाव त्यही समस्या हो, या कहिले काहीँ भन्छन् तेल माफियाहरूले गर्दाखेरि पनि नेपालको चाहिँ विद्युत विकासमा चाहिँ अलिकति अप्ठ्यारो अप्रत्यक्ष रूपमा डाइरेक्ट हुने इन्डाइरेक्ट रूपमा चाहिँ यो हुन्छ भन्छन्, के हुन्छ सर?
अब यस्तो छ, तपाईँले भनेको कुरा चाहिँ हाम्रो पोलिटिकल लिडरसिपमा चाहिँ एउटा मेगा प्रोजेक्टहरू बनाउन सक्ने खालको एक त भिजन पनि छैन, लिडरसिपमा भिजन जरुरी छ। अब भिजन छैन भनेपछि उहाँले कि त अरूलाई विश्वास गर्नु पर्यो र लिडरसिप दिनु पर्यो प्रोजेक्ट डेभलपमेन्टको लागि होइन, भिजन भयो भने त्यो कुरा आफै आउँछ। हाम्रो पोलिटिकल लिडरसिप चाहिँ त्यो लेभलको क्यापेबल नै छैन, ठुला प्रोजेक्टलाई ह्यान्डल गर्छन् बनाउँछन् भन्ने चिज देखिन्न। अब तपाईँले नै हेर्नु भने विगत 47 सालपछि अहिलेसम्म कुनै मेगा प्रोजेक्ट आएका छन्, मेगा अब 100 मेगावटको प्रोजेक्ट त आए होइन, 500 मेगावटको प्रोजेक्ट आए, ती मेगा प्रोजेक्ट होइनन् कि, जस्तो बुढी गण्डकी 1200 मेगावटको चर्चा हुन थालेको धेरै भयो, कर्णाली चिसापानी छ,
पश्चिम सेती
छ, यस्ता प्रोजेक्टहरू मेगा प्रोजेक्ट भनौँ, जस्तो निजगढ एयरपोर्ट होइन, हाइड्रो मात्रै होइन अरूहरू पनि छन् मेगा प्रोजेक्ट, यस्ता प्रोजेक्टहरूको विषयमा कहीँ पनि एक खालको लिडरसिपमा भिजन के हुनु पर्यो भने सबै राजनीतिक चिजलाई त्यसमा सामेल गराएर लिएर जान सक्नु पर्यो। अब यहाँ त सोसियल सामाजिक कुराहरू झन् राजनीतिले संरक्षण गरिदिएको अवस्थाहरू छ होइन, जसले गर्दा मेगा प्रोजेक्ट बढ्न सकेकै छैन। मेगा प्रोजेक्ट नआइकन हाम्रो समग्र समृद्धिको कल्पना गर्न पनि सकिँदैन, समग्र विकासको सम्भावनै देखिँदैन होइन। अब हामी एउटा मुला बाटो होइन, नारायणगढ मुङलिङ भेटौँडा बाटो के अरे बुटोलको बाटो, यति बाटो चाहिँ 4 वर्षसम्म पनि बन्दैन होइन। अब ट्रान्समिसन लाइनका प्रसारण लाइनका प्रोजेक्टहरू पनि वर्षौँ वर्ष लाग्छ। अब काहीँ न काहीँ राजनीतिक इमान्दारिता र राजनीतिक भिजन क्लियर नभइकन यी विकासका कुराहरूमा समस्या देखिरहेको छु म होइन। त्यही भएर सबभन्दा ठुलो कुरो पोलिटिकल चाहिँ भिजन जरुरी छ, त्यसपछि म्यानेजमेन्ट भनेको त सेकेन्ड लेभलमा हो। भिजन क्लियर भयो भने म्यानेजमेन्ट त्यसले आफै लिएर आउँछ, त्यो भयो भने हामी मेगा प्रोजेक्टमा जान पनि सक्छौँ, मेगा प्रोजेक्टलाई विकास गरेर लिएर जान पनि सक्छौँ।
अब व्यवस्थापनका कमजोरीका कुराहरू त एकातिर भयो, अर्कोतर्फबाट चाहिँ स्थानीय नागरिकहरू समुदायबाट पनि यी योजनाहरूमा चाहिँ कहिलेकाहीँ असर पार्ने होइन, बन्न नदिने यस्ता कुराहरू पनि आइरहेका छन्।
यो धेरै हदसम्म छ, यो धेरै हदसम्म कसरी छ भने हाम्रो अब यो राजनीतिक चेतना बढी भएको भनौँ अथवा हामीले अधिकारको कुरा मात्रै धेरै गर्न थालेर हो होइन, अधिकारले रेस्पोन्सिबिलिटी हाम्रो नागरिकको एउटा जिम्मेवारीबाट पन्छिन दिँदैन होइन। तपाईँ अधिकार त माग्न पाउनुहुन्छ तर तपाईँको जिम्मेवारीबाट तपाईँ पन्छिन पाउनुहुन्न। हाम्रो त एक खालको छाडातन्त्र छ, अब यो अहिलेको स्थानीय सरकार भनौँ होइन, र स्थानीय सरकार लाई त करिब करिब उनीहरू आफूलाई छोटे राजाको रूपमा मान्न थालेको अवस्था देखिन्छ, उनीहरूले जे पनि गर्न सक्ने। अब यहाँ हामी त 3 तहको सरकार छ होइन, अब स्थानीय सरकारलाई खासै अनुमतिदेखि लिएर हरेक अधिकारहरू त छैन, तर कार्यान्वयनको चरणमा त त्यहीँ पुग्नुपर्छ होइन। अब यहाँ नीतिगत के भन्नु कन्फ्युजन भनौँ,
तर समस्या चाहिँ कसैलाई दोष लाउनु भन्दा पनि हाम्रो प्रष्ट नीति नभएर हो कि, मैले अघि जोड्न खोजेको कुरो त्यही हो, किनभने हामी एकले अर्का तहगत हिसाबले चाहिँ एकले अर्कालाई दोष लाउने यी कुरा भन्दा पनि स्पष्ट नीति
पनि छ तर सरकारको उपस्थिति देखिँदैन मेन समस्या। तपाईँ काम गर्न थाल्नुहुन्छ, मलाई अवरोध भयो भने मैले सरकारको उपस्थिति पाउनु पर्यो नि, मैले सरकारबाट अनुमति पाउँछु, राजस्व तिर्छु, त्यतिकै त केही चिज पनि हुन्न होइन। सबै चिज छ भने मलाई आवश्यक हुँदा सरकार मेरो लागि देखिनु पर्यो।
यो तपाईँ निजी क्षेत्रबाट लगानी भएका परियोजना कुरा गर्दै हुनुहुन्छ या सरकारी?
सरकारीको त आफ्नै हिसाब
आफ्नो,
सरकारीलाई त जति वर्षमा सके पनि कसैले त्यहाँ प्रश्न पनि गर्दैन, उनीहरू झन् सकेपछि तकमा पाउँछन् त्यहाँ हाकिम साहबहरूले होइन, तर निजी क्षेत्रको त एउटा के हुन्छ भने लोन लिएको हुन्छ, ऋण लिएर गरे हुन्छ, ऋण लिएपछि त्यसको दायित्व बढेर गएको हुन्छ। मलाई मेरो आयोजना बनाउनलाई कहीँबाट अवरोध हुँदा सरकारको उपस्थिति र सरकारको संरक्षण जरुरी छ, त्यो चिज आजका दिनमा पाइएको छैन। त्यसले गर्दा एउटा हतोत्साही हुने र वैदेशिक लगानी आउन नसकेको एउटा कारण त्यो पनि हो। वैदेशिक लगानी आउन चाहँदा के हुन्छ भने वैदेशिक वालाले यहाँका लगानीकर्तासँग समन्वय गर्छन्,
साझेदारी पनि गर्छन्,
साझेदारी पनि गर्छन्, बुझ्छन् पनि। मैले यहाँको अवस्था चित्रण त्यसरी गरिदिएँ भने ऊ त आउन चाहँदैन, जहाँ सजिलो छ त्यही जान्छ। विदेशतिर अन्ततिर रेड कार्पेट रातो कार्पेट ओछ्याएर स्वागत गर्छन्। यहाँ त्यस्तो खालको अवरोध अन्यल भयो भने किन आउँछ मान्छे, होइन? त्यो चिज हो। त्यही भएर सरकारले वैदेशिक लगानी ल्याउने हो भने मेन सरकार साँच्चै सरकारको रूपमा उपस्थित हुन जरुरी छ।
तर तुलनात्मक रूपमा लगानी मैत्री वातावरण बन्दैछ भन्छन्,
अब त्यो त जरुरी।
यहाँले अगाडि पनि भन्नुभयो हिजोको तुलनामा अहिले चाहिँ जुन विद्युत ऐन 2049 लागू भइसकेपछि धेरै प्रगति त भएको छ नि, किन भएको त होइन?
होइन, त्यो त डेफिनेटली छ, होइन? हाम्रो आकाङ्क्षा र चाहना त बढी नै हुन्छ, केही भइराखेका छन्। तर नयाँ नयाँ किसिमका समस्याहरू पनि आइरहेछन्, यसलाई क्लियर गर्दै जान जरुरी छ। र मुख्य कुरा हामीसँग अर्को वनको इस्यु पनि छ, एउटा सामाजिक इस्यु भने मैले, अर्को वनको इस्यु पनि साह्रै नै प्रोजेक्ट आयोजना फ्रेन्डली भनौँ, प्रोजेक्ट फ्रेन्डली छैन, होइन? जसले गर्दा आयोजना बनाउनलाई लामो समयसम्म वनको विषयहरूमा हामी अल्झिनुपर्ने हुन्छ, होइन? यो चिज फ्रेन्डली हुनु पर्यो कि, यो चिज विकास फ्रेन्डली हुनु पर्यो, होइन? हामी
तर सर यहाँले यो भनिरहँदाखेरि मैले जोड्न पनि खोजेँ, होइन? यसै ऊर्जा विकास र वन वातावरणका कुराहरू जो छन् यहाँले त्यही जोड्नु खोज्नुहोला, पक्कै पनि फेडरल लाइनका कुराहरू, होइन? त्यही कुराहरू जोड्नु खोज्नुभयो होला। त्यो विद्युत विकासको नाममा वन विनाश पनि गर्ने परम्परा त छ नि त, त्यो कहीँ न कहीँ त त्यो भित्र पनि त छ नि। अब
यस्तो छ, वन विनाश नभई, विनाश नभई त विकास हुँदैन, होइन? तर हामीले एउटा मापदण्ड मानेर यति वन मैले विनाश गर्छु, यसको सट्टा यहाँ रोप्छु भनेर हामीलाई अनुमति दिइसकेपछि अब मोनिटर गर्नु पर्यो। भोलि मैले वातावरण अध्ययन गर्दा गरेको कमिटमेन्ट पूरा गरेको नगरेको मोनिटर गरेर हेरेर मलाई गर्न लाउनु पर्यो। तर अब विनाश नै नभई त विकास हुँदैन। मैले नयाँ ठाउँमा आयोजना बनाउँदैछु भने त्यहाँ करिब करिब सरकारी जमिन हुन्छ, जंगलहरू हुन्छन्, त्यसलाई मैले फडानी नगरिकन त आयोजना बनाउन सक्दिनँ। अब फडानी गरिसकेपछि त्यसको व्यवस्थापन गर्ने, ती रुख काठको व्यवस्थापन गर्ने जिम्मा सम्बन्धित निकायहरूको हुन्छ, त्यो उहाँहरूले गर्नु पर्यो। तर चिज के हो भने 30 वर्षपछि ती आयोजनाहरू फर्केर सरकारलाई नै आउँदैछन् भने त्यो नारामा, त्यो वन विनाशको नाराले आयोजना विकासलाई मात्रै असर गर्नु हुँदैन। एउटा अर्को तपाईँले फिगरमै हेर्नुभयो भने, अङ्कमै हेर्नुभयो भने, हामी वनको चाहिँ डाटामा हेर्नु भने वन बढेर गएको छ, यो घटेको छैन, बढेर गएको छ, होइन? त्यो भएर आयोजनाले वन विनाश त गरिरह होला, होइन? केही त गर्छ, तर हाम्रो जुन जीवनशैली परिवर्तन भएको छ, हामी दाउरा बाल्न छोडेका छौँ, गाउँ गाउँमा ग्यास बाल्छौँ, यो कारणले वन बढेर पनि गएको छ, होइन? त्यो कारणले फिगर टोटल हेर्ने भने हामी 45% कति अहिले वन हाम्रो पुगिसकेका छ। अब वन मात्रै बढाएर मात्रै त हुन्न होला, 100% वन बढाउने लक्ष्य त होइन होला, यो ब्यालेन्स गर्न जरुरी छ।
इन्द्र, यहाँले भनेकै कुरालाई जोड्ने हो भने पनि, हुन त कुनै व्यवसायभित्र सबै चाहिँ राम्रो हुँदैन, के चाहिँ त्योभित्र अपवाद पनि हुन्छन्, होइन? तर आइरहेका कुरा के छन् भने, यसै लाइन विस्तारका कुरा गरिरहँदाखेरि त्यो उत्पादन कम्पनीको व्यक्ति अथवा त्यो सामुदायिक वनको व्यक्ति अथवा कुनै वनकै भनौँ न, ती व्यक्तिहरू चाहिँ मिलेर जुन जुन ठाउँमा चाहिँ ठुला ठुला रुखहरू छन् त्यो ठाउँ चाहिँ लाइन विस्तार गर्ने, दोहोरो फाइदा लिन खोज्ने, यो प्रवृत्ति पनि छ नि त, किनभने यहाँले यो क्षेत्रमा लामो अध्ययन गर्नुभएको
छ। तपाईँले भनेको कुरामा आंशिक सत्य पनि होला, कहीँ त्यस्तो भएको पनि छ होला, हुन्छ पनि त्यस्तो। अब यी चिज सबै कन्ट्रोल गर्ने सरकारी मेकानिजमै हो नि, कसैले कानूनको छिद्र प्रयोग गरेर फाइदा लिन खोज्छ भने त्यसलाई कारवाही गर्ने, त्यसलाई समाउने संयन्त्रहरू पनि छन् नि यहाँ, होइन? अब यो कस्तो हो भने सिस्टममा, होइन, प्रणालीभित्र सबै खालको चिजहरू हुन्छ, यसलाई कन्ट्रोल गर्ने कारवाही गर्ने मेकानिजम पनि सरकारसँग छ। अब सरकारै चुकिरह्यो होला, कानूनी छिद्रको प्रयोग गरेर कसैले फाइदा लिन्छ भने त्यसलाई कारवाही गर्न जरुरी छ। तर ती विषय एउटाले फाइदा लिएको छ भनेर समग्र क्षेत्रलाई नै दोषी देखाउनु चाहिँ हुँदैन, होइन? अब एकदमै क्याटेगोरिकल रूपमा यस्तो छैन भनेर केहीमा पनि ग्यारेन्टी गर्न सकिँदैन। जहाँ पनि यस्ता चिजहरू भइ नै हाल्छन् होइन, यसलाई कन्ट्रोल गर्ने काम पनि सरकारकै हो, तर वनको इस्यु निकालेर, वन संरक्षणको मात्र इस्यु निकालेर आयोजना विकासलाई रोकिनुहुन्न भन्ने मेरो दावी छ।
त्यो पनि अलिकति अप्ठ्यारो भएको छ है, वनको
धेरै अप्ठ्यारो भएको छ धेरै,
प्राय ऊर्जा विज्ञानले।
अब यस्तो छ, अब तपाईँलाई उदाहरण धेरै टाढा दिनै पर्दैन, हाम्रो देशको आर्मी चिफले केही महिना अगाडि एउटा रुख काट्ने अनुमति नपाएर यत्रो सरकारी प्राथमिकता फास्ट ट्र्याक प्रोजेक्टको काम रोकिएको कुरा संसदको समितिमा आएर भन्नुभएको थियो नि। यसबाट अनुमान लाउन सकिन्छ वनको काम गर्न कति गाह्रो छ भनेर। यहाँभन्दा बढी यो विषयमा मैले भन्न जरुरी देख्दैन।
हजुर, हामी कुराकानीको अन्त्यन्ततिर पनि पुगिसकेका छौँ, अब हामीसँग थोरै दुई तिन मिनट मात्र समय छ। यहाँले अगाडि एउटा प्रसङ्ग कोट्याउनु भएको थियो, हामी आज तेस्रो मुलुकलाई बिजुली बित्दैछौँ अथवा भारतलाई र बङ्गलादेशमा हामी पुगिसकेका छौँ। यो अवस्थामा हामी एकातिरतर्फ छौँ भने अर्कोतर्फ अहिले पनि हामीले आफै बिजुली प्रयोग गर्ने हो भने धेरै महँगो परिरहेछ बिजुली। बिजुलीबाट अहिले खाना पकाउन सक्ने अवस्था छैन तुलनात्मक रूपमा।
यस्तो यस्तो हाम्रो महँगोको कारणले होइन, होइन जस्तो तपाईँले अब कम्पेयर, हामीले कम्पेयर गर्यो भने ग्याससँग कम्पेयर गर्ने हो होइन। आज तपाईँलाई मलाई चाहिँ विद्युत चाहिँ उपलब्धता सहजपूर्ण रूपमा हुन्थ्यो भने तपाईँलाई बिजुलीबाट पकाउनै सस्तो हुन्छ, सस्तो हुन्छ आजको रेटकै कुरा गर्दा पनि। तर समस्या के छ भने तपाईँलाई मलाई आज पनि सहज रूपमा बिजुली उपलब्ध छैन, त्यो मान्नुहुन्छ होइन? किनभने तपाईँको टोलमा सबैले एउटै समयमा खाना बनाउन थालिदियो भने त्यहाँ सिस्टम जान्छ, त्यहाँको संरचनाले त्यो धान्न सक्दैन। त्यो कारणले बिजुली प्रयोग गर्दा अहिले व्यक्तिगत सस्तै छ। तपाईँ अहिले गाडीकै कुरा गर्नुभयो भने यहाँ बिजुली गाडीहरू थुप्रो कुद्न थालिसके। अहिले गाडीमा खर्च 1,000 पनि आउँदैन बिजुली गाडीमा, त्यही गाडी तेलमा चढ्दाखेरि 4-5 हजारको महिनाको खर्च थियो। त्यही भएर साधारण कुराबाट हामीले कम्पेयर गर्दा हेर्दा हुन्छ बिजुलीमा सस्तो चाहिँ हुन्छ, तर अहिले हामीलाई सहज रूपमा उपलब्ध छैन। सहज उपलब्ध गराउने वातावरण तयार भयो भने भोलिको जीवनशैली बिजुली प्रयोग गर्दा सस्तो हुन्छ भन्ने मेरो दावी हो।
हजुर, हामी विद्युत क्षेत्रको विकासबाटै आर्थिक उपार्जन पनि गर्न सक्छौँ, जनजीवनलाई सहज बनाउन सक्छौँ भनेर हामी लागिरहेका छौँ। हाम्रो सम्भावना कुरा मैले अगाडि पनि पर्यटनका कुराहरू, यो ऊर्जाका कुराहरू, यावत कुराहरू हाम्रा सम्भावनाका कुराहरू छन् भनिरहँदाखेरि हामी कुराकानीको अन्त्यमा पुगेका छौँ। यसलाई अझै व्यवस्थित बनाउँदै, यसलाई दिगो बनाउनको लागि कसरी अगाडि बढ्नु पर्ला? यहाँ यो क्षेत्रमा लामो समय काम गरेको एउटा विज्ञको नजरले के सुझाव छ यहाँको?
होइन, यस्तो छ, अब समग्र त मैले अघि पनि भने सरकारको रोल भने सरकार चाहिँ राम्रोसँग उभिन सक्नुपर्छ होइन। हामी राजनीतिक अस्थिरता अस्थिरताको नाममा सधैँ विकासलाई अवरोध भइराखेका छ होइन, विकास राम्रोसँग हुन सकेका छैन। अब यो राजनीतिक अस्थिरता अन्त देशमा पनि छ होइन, वर्षमा दुईचोटि सरकार परिवर्तन अन्त पनि छन्, तर त्यसले विकासमा बाधा पुगेको छैन कि। यो खालको पोलिटिकल कमिटमेन्ट हुन जरुरी छ कि, मुख्य पार्टीहरूमा पोलिटिकल कमिटमेन्ट भयो भने यो कुरा बढ्न सक्छ र त्यो जरुरी छ।
हजुर, हुन्छ डाक्टर साहब, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद।
हस्, तपाईँले मलाई पनि बोल्ने मौका दिनुभयो, मेरो पनि धन्यवाद।
आज हामीले कुराकानी गर्यौं जलविद्युत विज्ञ डाक्टर कृष्ण प्रसाद दुलालसँग। उहाँ ऊर्जा उद्यम पनि हुनुहुन्छ भने ऊर्जा क्षेत्रमा परामर्शदाताको रूपमा पनि काम गरिरहनु भएको छ। यसै कुराकानी सँगसँगै समय सन्दर्भ कार्यक्रम पूरा हुन्छ। प्राविधिक सहकर्मी किरण काप्लेलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।